एक और ताना जो नबी सल्लम को बहुत मिलता था कि ये रिश्तों में फूट डलवाते हैं, खराबदारियां तो खत्म कराते हैं। होता क्या था कि जब सारे काफिर थे तो एक घर में अगर इस्लाम आ जाता था, एक बंदा मुसलमान होता, तो वो उस इस्लाम को इजहार करता। घर में मतलब बेटा मुसलमान हो गया तो घर जाके माँ बाप से बात करेगा ना, तो उससे घर घर में जैसे एक बिगाड़ उठा। तो अबू जहल जब गज़वे बदर के लिए भी जा रहा था तो उसने काबा का गिलाफ पकड़ के दुआ की थी कि अल्लाह तू हम में से जो रिश्तों नातों को तोड़ने वाला है तो उसको तोड़ दे। और उसका ख्याल था कि ये नबी सल्लम है, क्योंकि इनकी वजह से घर घर में झगड़े हो रहे हैं, लेकिन अल्लाह ताला ने उसी को तोड़ दिया। तो असल बात क्या है कि इन्ना तो तैयर ना बिकुम, हम तुम्हें मनहूस जानते हैं। और यही है मनहूसियत, जिस तरह लोगों की नजरों का बदलना। हम अपने आप को कोई नया काम शुरू करते हो क्यों कंफर्टेबल फील नहीं करते, कभी आपने महसूस किया? हमारे दिल में हक आ चुका है, हमारा दिल चाहता है कि हम अपने आप को छुपाएं। मिसाल है, फितरत का तकाजा है। एक बच्चे को भी अगर आप बरहना करते हैं तो वो भी अपने पाँव खींचता है। एक फितरत का तकाजा है कि हम छुपाएं। सोच लिए कि मुझे हिजाब करना है या कोई भी ऐसी बात, कौन सी चीज़ हमें उससे रोके हुए? यही बात कि लोगों की नजरों में जचेंगे नहीं, क्या होगा? अपना दिल बदल चुका होता है। अब देखें कि पहले दिल में तब्दीली आती है, अगला मरहला क्यों नहीं आता हमारी जिंदगी में? हम कई साल से एक ही तर्ज पे जी रहे हैं, कोई अगली खैर नहीं आ रही। वजह क्या है? लोग लोग क्या कहेंगे, बातें क्या होंगी। और यकीन करें कि लोगों की बातें सिर्फ खौफ होता है, लोग कुछ भी नहीं बिगाड़ सकते, आजमा के देख लें। सिर्फ अगर हम बहुत ज्यादा ऐलान ना करते अपने किसी काम का, मैं अब ये करने वाली हूँ, वो खुद ही आप लोगों को कर रहे हैं इस बारे में कॉन्शियस कि वो अब आपको देखें, हल्के से करना शुरू कर दें। मिसाल है ससुराल है तो क्या हुआ, कोई ये तो नहीं कहेगा कि अल्लाह ताला को नाराज करके मुझे राजी करो। तो इस मनहूसियत से घबराना नहीं है। फिर आप देखिए, ला इल्लम तंतहू, अगर तुम नहीं बास आओगे, लनर्जुमन्नकुम। इस पर अगर आप हाईलाइट करके देखें कितनी शिद्दत है, लाम भी शिद्दत है, नर्जुमन्नकुम फिर नून पे तशदीद भी, यानी हम तुम्हें रजम कर देंगे, पत्थरों से मारेंगे। वाला यमस्सन्नकुम मिन्ना अजाबुन अलीम, और तुम्हें हमारे हाथों से दर्दनाक अजाब पहुंचेगा। ऐसे लग रहा है ना कि जैसे रिएक्शन में आके कोई बहुत ही गुस्से में उससे बदला लेना चाहता है। हम तुमको रजम कर देंगे, संसार कर देंगे, और हमारे हाथों से तुम्हें तकलीफ पहुंचेगी। ये किस चीज का इजहार है? बेबसी का। जब तुम हमारी बात नहीं मानते तो फिर हम तुम्हें टॉर्चर देंगे, तुम पे तकलीफें आएंगी, पत्थर मारेंगे, और लिटरली पत्थर मारेंगे। नबी सल्लम जब ताइफ में गए तबलीग की नीयत से, पत्थर पड़े थे पाँव में, जूतियां चिपक गईं खून की वजह से, लेकिन हक से पीछे नहीं हटे। दर्दनाक किस्म के अजाब मिले। हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हो जो हैं, उनको मारा गया, उनके बाल खींचे गए, उनकी चोटियां, पूरे पूरे बाल उनके हाथ में आने लग गए। इतनी मार पड़ती थी कि वो कहते थे, लोगों तुम सिर्फ इसलिए एक शख्स को मारते हो कि उसने ये कहा कि मेरा रब अल्लाह, तो ये चोटें खाना, ये मार खाना तो एक आम बात है। आज के दौर में लोग तानों के तीर मारते हैं, आज के दौर में पत्थर तो नहीं पड़ते मेरा ख्याल है दीन पे, कौन है जो मारे? लेकिन हम सिर्फ बात नहीं सुन सकते, हल्की सी बात दीन की किसी की आती तो हम कहते हैं नहीं मुझसे बातें नहीं सुनी जाती, मेरी सास ने तो आज मुझे खरी खरी सुनाई, बस अब मैंने तौबा कर लेनी है, और बस मुझसे मियाँ की बातें नहीं सुनी। हालांकि वो बेचारे ने कुछ भी नहीं कहा होता, एक हल्का सा जुमला बोला होगा। कभी भी कोई नेकी करनी है ना, बस नमाज पढ़नी है, अगर बल्कि नमाज से बात शुरू करें कि मिसाल है कि अमूमन हम जो नमाजें बहुत सारी बाहर छोड़ देते हैं उसकी वजह क्या है? लोग बातें करेंगे, अब मैं यहाँ पढ़ू, हाँ पढ़ो क्या, मस्जिद नहीं है, वजू करें, वहां खड़े होकर पढ़ लें पार्किंग लॉट में, क्या मुश्किल है? कोई मुश्किल नहीं है। मॉल्स में पीछे ड्रायर वाले रूम होते हैं, कई चीजें, अव्वल तो बिला जरूरत जो घरों से बाहर जाते हैं उसकी जरूरत नहीं, लेकिन चले भी गए अगर तो एक गुना के साथ दूसरा का गुना तो ना ले। नमाज का वक्त है, नहीं अब छोड़ो, अब आ गई, अब घर जाके पढ़ो, यहाँ कौन पढ़। फिर आप देखिए तावीलें क्या सोचती हैं, नहीं इनके वॉशरूम नहीं साफ होते। अच्छा तो सिर्फ नमाज की हद तक है क्या, वैसे आप वो गंदी जगह इस्तेमाल कर सकते हैं? नहीं अब मैं यहाँ नमाज पढ़ूंगी लोग क्या कहेंगे, लोग मुझे फंडामेंटल कहेंगे, तो क्या हुआ? यानी आप देखिए कि हर लम्हे हमें इस चीज का खौफ है कि लोग हमें कुछ ना कहें, लोग बातें करेंगे। وہ تو عذاب و نلیم واقعی حقیقی عذاب و نلیم تھے جو اس دور میں لوگوں نے ان کو دیے، لیکن آج صرف باتیں. ہم نظروں کے بدلنے کو بھی عذاب سمجھتے ہیں. لکھیں تو صحیح ذرا اپنے پاس، مجھے کون سی باتیں دین کی طرف آنے سے روکتی ہیں؟ لوگوں سے میرے کیا فوائد ہیں؟ کوئی کیا دے گا مجھے؟ کچھ بھی نہیں دے سکتا کوئی. سب سے بڑی تکلیف مجھے دین پہ عمل کرنے سے ابھی تک کیا آئی؟ سوچیں ذرا آپ اپنی پچھلی زندگی میں ابھی تک. ہر چیز اب اس میں لے لیں، ایک جنرل اپنے طور پہ ذرا سوچیں. کوئی بات تھی وہ کسی کی، پھر اس بات کو سوچیں، کیا واقعی وہ بہت بڑی بات تھی؟ میں نے دیکھا ہے کچھ بھی نہیں ہوتا. ہم چھوٹی چھوٹی کنکریوں کو بڑے بڑے پہاڑ بنا لیتے ہیں، کچھ بھی نہیں ہوتا. پھر ہمیں ایزیوم کرنے لگتے ہیں، ازمپشن، نہیں میں ایسا کروں گی تو میرا شوہر ناراض ہو جائے گا، نہیں اس کو برا لگے گا، کچھ بھی نہیں لگتا. بولا یم مسن کو منا عذاب و نلیم، وہ دنیا کے عذابوں کی دھمکیاں دیتے تھے اور ہم آخرت کے عذاب نہیں یاد رکھتے، بھول ہوتی وہاں ہے. ہاں دنیا بہت بڑی ہوتی ہے، دنیا والے خدا بن جاتے ہیں نا، یہ خدائی کا درجہ ہوتا ہے کہ اس کی خوشی نہ خوشی. ہاں بھائی میرا گھر چھوٹا ہے، پھر میرے کپڑے ایسے ہیں، ٹھیک. تو ایک دفعہ ذرا یہ جرت پیدا کر کے دیکھیں، آپ کی زندگی سارے تکلفات سے آزاد ہو جائے گی. ہم نے بت بنائے ہوئے اپنے ارد گرد اور انہی کی پوجا کرتے کرتے ہمیں اصل رب کی بات ماننی کی توفیق نہیں ہوتی. اب ان کا جواب سنیے، قالوا طائرکم معکم، کہنے لگے تمہاری نحوست تو خود تمہارے ساتھ لگی ہوئی ہے. کیسے؟ کہ تم جو غلط کام کرتے ہو کل اس کا بدلہ تمہیں خود ملے گا. یعنی اصل وجہ جو تم منحوسیت کی سمجھتے ہو وہ نہیں ہے، بلکہ اصل وجہ کیا ہے کہ تمہارے پاس کوئی ڈرانے والا آیا ہی نہیں پہلے، تم اللہ کی طرف سے معذور تھے. آج اب تم پر اللہ کا پیغام پہنچ چکا ہے، اللہ کا رسول آ گیا، اب تم نہیں مانو گے تو سزا رہے گی. اور اس کی تصدیق وہ بھی ہوتی ہے نا، کل انسان الزمناہ طائرہ فی عنقہ، سورۃ بنی اسرائیل کی آیت ہے کہ ہم نے ہر انسان کی منحوسیت اس کے گلے میں لگا رکھی ہے کہ جو غلط کام ہم کرتے ہیں اس کی سزا ملے گی نا. آج ہم غلط کام کرتے ہیں تو دنیا میں بھی اس کی سزا ملتی ہے اور آخرت میں بھی ملے گی. تو وہ لوگ جو جانتے بوجھتے گناہوں میں اپنے آپ کو رکھتے ہیں، اصل میں وہ خود اپنے لیے منحوس بنے بیٹھے ہیں. آئن ذکر تم، اگر تمہیں نصیحت کی جائے، یعنی تمہیں غصہ اسی بات پہ آ رہا ہے نا کہ ہم تمہیں نصیحت کر رہے ہیں. بلن تم قوم مسرفون، بلکہ تم تو ایک حد سے گزری ہوئی قوم ہو. یعنی تمہارا مسئلہ کیا ہے کہ تم دوسروں کو منحوس سمجھتے ہو، لیکن حقیقت میں تمہارے گناہ منحوسیت ہے، جس کی وجہ سے دنیا میں بھی اللہ کے عذاب تم پہ آتے ہیں اور آخرت میں بھی آئیں گے. دوسری بات ہے کہ تمہیں اس بات پہ بہت غصہ آتا ہے کہ تمہیں ہم نصیحت کر رہے ہیں. نصیحت سن کے اکڑتے ہو نا، ٹھیک ہے کوئی بات نہیں. بلن تم قوم و مصرفون، تم تو حدوں سے گزری ہوئی قوم ہو. یعنی اس بات سے سمجھ میں آتا ہے کہ وہ قوم کتنی بگڑ چکی تھی، کہ جب کوئی خیر خواہی کی بات کرے، سیدھی راہ کی طرف بلائے، تو وہ اس کو جان سے مالنے کی دھمکیاں دیتے ہیں اور نافرمانی کا سزا وار اس کو قرار دیتے ہیں. یعنی اس سے آپ کو اندازہ ہوگا کہ جب دین کا کام اس ماحول میں کرنا پڑے تو وہ انسان کے لیے کتنا بڑا امتحان ہوتا ہے. آج کو جان سے مارنے کی دھمکی نہیں دیتا، دے ہی نہیں سکتا، ہم پولیس کو بلا لیں گے. پہلے دور میں دین کی دعوت دینے والوں کو لٹرلی مارا گیا، جو ابھی اس قوم کے ساتھ ہوگا. آگے آپ دیکھتے ہیں، وَجَا مِنْ أَقْصَى الْمَدِينَةِ رَجُلٌ يَسْعَى، اور آیا شہر کے کنارے سے ایک شخص دوڑتا ہوا. یعنی رسولوں میں اور ان کی قوم کے بیچ میں مکالمہ ہو رہا تھا، بات چل رہی تھی، اور یہ ایک دن نہیں ہوا، یہ کئی صدیوں تک یہ محیط رہی. لوگ رسولوں کا انکار کرتے رہے، لوگ ان کو دھمکیاں دیتے رہے. اب بات ہوتے ہوتے دور تک تبھی پہنچی نا، یعنی اس جا اقصی المدینہ سے بات سمجھ میں آتی ہے کہ آدمی دور سے آیا تو وہاں تک یہ بات پھیل چکی تھی نا کہ یہ لوگ ایک نصیحت کرنے والا ہے اور اس کو نہیں مانتے، اور کہتے ہیں کہ اس شخص کا نام حبیب تھا. جب اس نے شہر میں سنا کہ لوگ رسولوں کو قتل کرنا چاہ رہے ہیں، دین کی بات کرنے والوں کو، تو اب آ کے وہ ان کو سمجھا رہا ہے. قال یا قوم اتبعوا المرسلین، اے میری قوم رسولوں کی بات مان لو، ان کی پیروی اختیار کرو. کیوں؟ اتبعوا من لا يسألكم اجرا وهم مهتدون. ان کی بات مان لو جو تم سے اس کا کوئی اجر نہیں مانتے اور وہ ہدایت پر ہیں. یہاں سے اب مرد مومن کا کردار شروع ہوتا ہے. یہ مرد مومن کون ہے؟ آج کے دور میں جب سارے جھٹلا دیں تو خیر خواہی کرنے والا شخص. حقیقت کیا ہے کہ جب بھی دین کا کوئی کام شروع ہوتا ہے نا تو شروع میں شک ڈالنے والے لوگ زیادہ ہوتے ہیں، شبہات میں مبتلا کرنے والے زیادہ ہوتے ہیں، مغالطے پیش کرتے ہیں. لوگ سوچتے ہیں کہ نہیں، یہ تو کوئی نئی ہی بات ہے، یہ تو کوئی نیا ہی نام ہے، یہ تو نیا ہی کام ہے، ہم نہیں سنتے، ہم نہیں مانتے ان کی بات. لیکن اگر وہ بات حق ہوتی ہے تو اللہ تعالیٰ انہی لوگوں میں سے ایک خیر خواہ بھی پیدا کر دیتا ہے. یہ انہی کا شخص تھا لیکن اللہ نے اس کے دل میں بات ڈال دی اور اس نے واقع دیکھی کہ لوگوں کو تقریباً 6-7 باتیں بتائی ہیں. وہ کون سی؟ پہلی بات جو اس مرد مومن نے لوگوں کو بتائی وہ کیا ہے؟ یہ رسول جو تعلیم پیش کرتے ہیں تمہیں کہنے سے پہلے خود اس پر عمل کرتے ہیں، یعنی محتدون ہے نا بات. اس سے آپ اپنے لیے عمل بھی لکھ سکتے ہیں کہ جب ہم دوسروں کو دعوت دیں دین کی تو پھر ہمارے اندر کیا خوبیاں ہونی چاہیے. پہلی بات، جو کہنا ہے اس پہ عمل لانا ہے. اور یہ کہاں سے نکلا؟ وہم محتدون. ایسا نہیں ہے کہ تمہیں کوئی بات کہہ دیں اور خود نہ کریں، تم سے ان کی حالت بہتر ہے. پھر دوسری بات، لا یسألکم اجرا، اس تعلیم پر تم سے کوئی معاوضہ طلب نہیں کرتے. ان کا کوئی ذاتی مفاد تو نہیں ہے نا. کبھی سوچو یہ کس کی بات کہہ رہے ہیں، یہ کس کے فائدے کی بات ہے؟ کیسے بے لوس مخلصوں کی بات تم جھٹلا دو گے؟ عموماً دنیا میں جب کسی چیز میں مال انوالو ہو جاتا ہے نا، یہ بھی ایک فتنہ بن جاتی ہے چیز ان کے لیے کہ شاید اس میں ان کا کوئی فائدہ ہوگا. اور عموماً آج کے دور میں خاص طور پہ آپ دیکھیں تو ہر چیز میں مال انوالو ہے. دنیا کی چیز ہو یا دین کی آ جائے، مال بیچ میں ایک آتا ہے، ضرورت بھی ہوتی ہے، اس میں کوئی شک نہیں. لیکن وہ دین جو لوگوں کو پہلے ہی چبھتا ہے، اگر ساتھ مال بھی دینا پڑے تو اس کی طرح بڑھنے والوں کے قدم آدھوں کے تو راستے میں رک جاتے ہیں. تو ہر دور میں رسولوں نے اپنے آپ کو بے لوس سمجھ کے دین کے لیے پیش کیا، خدمت کے لیے پیش کیا. یہ بات بہت سارے لوگوں کی آنکھیں کھولنے کے لیے کافی ہوتی ہے. کبھی بھی ہم دیکھیں نا کسی کی دعوت دین کی تو ضرور سوچیں کہ اس کا کیا فائدہ ہے. اور یہ فائدہ لوگوں کو نظر آتا نہیں ہے. نبی صلی اللہ علیہ وسلم کے پاس آ کے کہا کرتے تھے، تم یہ باتیں کیوں کرتے ہو؟ سردار بننا ہے کسی قوم کا، چلو ہم سارے مل کے تمہیں سردار بنا دیتے ہیں. تمہیں شہر کی سب سے خوبصورت عورت سے شادی کرنی ہے، ہم تمہاری شادی کروا دیتے ہیں. تمہیں دولت چاہیے، ہم سب مل کے تمہارے لیے دولت کا ڈھیر لگا دیتے ہیں. لیکن ہمیں بتاؤ تم یہ سب کرتے کیوں؟ آپ نے کیا کہا تھا کہ تم میرے ایک ہاتھ پہ سورج اور ایک پہ چاند رکھ دو، میں پھر بھی یہ کام کرتا رہوں گا. اتنی بے لوس خدمت کون کر سکتا ہے؟ ابو طالب کے پاس لوگ آ کے کہا کرتے تھے اپنے بھتیجوں کو سمجھاؤ، یہ جو چاہتا ہے ہم اس کی مان لیں گے. اور حقیقت یہ کہ دور بیٹھے لوگوں کو یہ پتہ ہی نہیں چلتا کہ بندہ یہ کام کرتا کیوں ہے، اس سے ملتا کیا. لوگ کہتے ہیں نہیں، دیکھنا ضرور کوئی فائدہ ہوگا. نہیں، ضرور کچھ تو پھر ہوگا. ایسی باتیں جو سوچتے ہیں نا وہ خود ہی سمجھ جائیں کہ ہم بہت ہی میٹیریلسٹک لوگ ہیں. ایسے لوگ خود کبھی مفت میں کام نہیں کرتے ہوں گے، وہ کہیں والنٹیئر نہیں کر سکتے تبھی. ورنہ جو بندہ خود اگر کسی کام کو مفت میں کر سکتا ہے، اچھی سوچ رکھتا ہے، تو وہ دوسرے کے بارے میں کیسے سوچ سکتا ہے؟ کتنا پیارا نقطہ اٹھایا اس شخص نے کہ دیکھو یہ تم سے تو کچھ نہیں مانگتے، اور اللہ کے کسی نبی نے نہیں مانگا. اللہ کے نبی صلی اللہ علیہ وسلم بار بار قرآن پاک میں آتا ہے کہ لوگوں تم پہ اس سے کوئی اجر تو نہیں مانگتا. کیوں؟ اس سے انسان کی دعوت پہ اثر پڑتا ہے. آپ دیکھیے کہ جب دین کی تعلیم پیشہ بن جاتی ہے نا تو لوگوں کا آپ کے ساتھ مینر بدل جاتے ہیں. بس آپ دیکھیے کہ آپ ایک پیڈ ٹیچر کو ہائر کرتے ہیں. میں نے ایک چیز سنی اور مجھے بڑی ہی اس سے تکلیف ہوئی کہ بچیوں نے بتاتے، میں سنتی رہتی ہوں کہ اسکولوں میں یہاں جو بھی اسٹوڈینٹس کے ساتھ उस्तादों के साथ जो भी उनके रवैये चलते हैं, तो कहने लगी कि कोई टीचर जो है वो किसी बच्चे को मना नहीं कर सकती कुछ बात पे। तो एक मौके पे किसी टीचर ने किसी बच्चे को डांटा, किसी बात से मना किया, तो उस बच्चे ने सबके बीच में आके उस टीचर पे गुस्सा किया कि यू आर नॉट माई मॉम, यू डोंट हैव द राइट टू टेल मी दिस, एंड आई एम पेइंग यू फॉर दिस। मैं तुम्हें इसके लिए पैसे दे रहा हूँ, फीस पे करता हूँ, और तुम्हारे पास कोई हक नहीं, और तुम मेरी माँ नहीं हो कि तुम मुझे डांटो, तो बेहतर है कि तुम मेरे साथ ऐसी बात ना करो। अब आप देखिए ये जरूरत कहाँ से मिली। जब लोग पैसे दे के किसी काम को करते हैं ना, फिर वो आपके एक एक चीज पे नजर रखते हैं। हमें बहुत दफा लोगों ने ये बात कही कि आप क्यों कोई फीस नहीं रखते। कई जगह यहाँ ऑनलाइन लोग पूछते हैं, मशवरे भी देते हैं, तो मैं कहती हूँ कि ये एक और फितना बन जाता है। दीन के लिए अल्लाह की ज़रूरतें वो खुद ही पूरी कर देता है। अल्लाह अपने कामों को गैब से पूरी करता है, और अल्हम्दुलिल्लाह आज तक ना हमें यहाँ ना ऑनलाइन कहीं कोई मसला नहीं हुआ। अल्लाह की रहमत से हमेशा ही ज़्यादा होता है। लेकिन क्या हम लोगों को ये सोच के, हालांकि दुनिया में वो कहते हैं इसे कदर नहीं होती, यानी लोग हमें मशवरे देते हैं कि जब लोग भारी फीसें दे के कहीं जाते हैं तो कमिटमेंट भी होती है और वो चीज़ें भी होती हैं, और मैं इसको मानती भी हूँ एक हद तक, इसमें सच है, कोई झूठ नहीं है। बच्चों की क्लासों में हमने इसका तजुर्बा किया कि जो बच्चों की फीस नहीं पेरेंट्स देते, फिर वो बच्चों को टाइम पे लाते ही नहीं, चार चार दिन नहीं आते। बुक्स हम फ्री दे देते हैं तो वो बुक्स हमें भी नहीं बाद में मिलती। हमारा तो काम अभी क्या है कि इस दीन की कदर दिलवानी है। आओ तो सही, करीब आओ, खैर आएगी उनके अंदर, खुद ही उनको खैर मिल जाएगी। तो लिहाजा ये एक बहुत बुनियादी नुकता होता है, कभी किसी के बारे में भी कोई दिल में ख्याल आने लगे तो ये सोचे इंसान कि ये करता क्या है। और सच्ची बात बताऊं कि दीन के काम करने की पे मिल जाती है, इतनी मिलती है कोई सोच नहीं सकता, कोई दे ही नहीं सकता। दिल का सुकून, इत्मीनान, खुशी, जिंदगी में बरकत, वक्त में बरकत, और ये एहसास कि मेरी वजह से किसी को खैर पहुंच रही है, मेरी जात इतनी अहम हो गई कि अल्लाह की बात मैं बताऊं। यकीन करें कि पढ़ाते हुए कभी कभी इंसान काम जाता है, यानी ये वो लोग बात नहीं समझ सकते जो इस काम में खुद नहीं पढ़े हुए कि मिलता क्या है। दीन की दावत का काम बजाहर लगता है कि आप किसी को दे रहे हैं, आप किसी के लिए 3 घंटे लगा रहे हैं, लेकिन हकीकत क्या है कि वो आप ले रहे होते हैं, वो आपको मिल रहा होता है। हाँ, आने वालों से क्या चाहिए होता है कि तुम अमल कर लो, बात को मान के अगर तुम्हारी जिंदगी में अमल आ गया ना, हमारा मुआवजा यही है। और ये कितना है कि जो एक महीने के बाद ख़त्म नहीं होगा, ये सदियों तक चलता रहेगा, तुम्हारी नस्लों की सूरत में चलता रहेगा। तिलावत सुनते हैं एक बार इन आयात की।
وَاضْرِبْ لَهُمْ مَثَلًا أَصْحَابَ الْقَرْيَةِ إِذْ جَاءَهَا الْمُرْسَلُونَ إِذْ أَرْسَلْنَا إِلَيْهِمُ اثْنَيْنِ فَكَذَّبُوهُمَا فَعَزَّزْنَا بِثَالِثٍ فَقَالُوا إِنَّا إِلَيْكُم مُرْسَلُونَ قَالُوا مَا أَنْتُمْ إِلَّا بَشَرٌ مِثْلُنَا وَمَا أَنزَلَ الرَّحْمَنُ مِن شَيْءٍ إِنْ أَنْتُمْ إِلَّا تَكْذِبُونَ قَالُوا رَبُّنَا يَعْلَمُ إِنَّا إِلَيْكُمْ لَمُرْسَلُونَ وَمَا عَلَيْنَا إِلَّا الْبَلَاغُ الْمُبِينُ قَالُوا إِنَّا تَطَيَّرْنَا بِكُمْ لَئِن لَّمْ تَنْتَهُوا لَنَرْجُمَنَّكُمْ وَلَيَمَسَّنَّكُم مِّنَّا عَذَابٌ أَلِيمٌ قَالُوا طَائِرُكُمْ مَعَكُمْ أَإِن ذُكِّرْتُمْ بَلْ أَنتُمْ قَوْمٌ مُسْرِفُونَ وَجَاءَ من أقصى المدينة رجل يسعى قال يا قوم اتبعوا المرسلين اتبعوا من لا يسألكم أجرا وهم مهتدون